نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا اما بعد محترم بزرگوں اور بھائیوں
بسم اللہ الرحمن الرحیم نحمدہ و نصلی علی رسولہ الکریم اما بعد دیئر ریسپیکٹڈ ایلڈرز اینڈ برادرز
اللہ تبارک و تعالی کا بڑا فضل ہے احسان ہے کہ اللہ پاک نے دین کی دولت سے مالا مال فرمایا اور دین کی محنت کی دولت سے مالا مال فرمایا.
It is a great blessing of Allah subhanahu wa ta'ala and a favor upon all of us that not only has He blessed us with deen, but He has allowed us also to participate in the effort of deen.
Deen mil jaye aadmi ko, deen ki mehnat na mile, to phir adhura reh jata hai aadmi.
If a person only receives deen and has not been gifted with the effort of deen, then he has been given an incomplete blessing.
Isliye ki deen ki mehnat wo deen ka sabab aur zariya hai.
Because the effort of deen is a means of deen coming to a person's life.
اگر ایک آدمی کو سبب بھی ملے اور اس کا نتیجہ بھی ملے پھر نعمت مکمل ہو گئی.
If a person gets the means and then the end product, then that is what you call a complete blessing.
اسی لیے اللہ تعالی شانہ نے جہاں دین کی اہمیت بیان فرمائی دین کی محنت کی اہمیت بھی بیان فرمائی.
Wherever Allah subhanahu wa ta'ala mentions the importance of deen, along with that he has mentioned the importance of the effort of deen.
ایک آدمی کے پاس مہمان آتے تھے.
A person used to receive guests.
وہ غریب آدمی تھا.
He was a poor person.
وہ اپنے پڑوس میں جاتا اسے کہتا کہ یار ایک آدھ انڈا ہے تو مجھے دے دے مہمان آیا ہے.
He said he would go to his neighbor and say you have an egg or two, I've got some guests who've come over.
وہ بیچارہ دے دیا کرتا.
And he would give him the eggs.
بار بار کے اس کے مانگنے پر
After continuously asking him for things,
اس نے یہ کیا کہ اس نے اس کو مرغی دی.
He said, why don't you take this chicken?
اور کہا کہ یہ تیرے پاس رکھ لے اس سے انڈے نکلتے رہیں گے جب بھی مہمان آئیں کھلاتے رہو روزانہ روزانہ انڈا مت مانگو اس سے.
He said, keep this hen with you and as you keep on getting eggs from this whenever guests come you don't have to come to my house you can take the eggs and feed them.
دین کی محنت جو ہے نا وہ مرغی ہے.
He said, the effort of deen is that hen.
کہ اس کے ذریعے سے پھر دین وجود میں آتا رہتا ہے.
That through the effort of deen, then deen comes alive.
اسی لیے قرآن پاک میں اللہ پاک نے یہ فرمایا کہ تمہیں سب سے زیادہ محبت تین چیزوں سے ہونا چاہیے.
That is why Allah subhanahu wa ta'ala says in the Quran that you should love three things the most.
ایک تو اللہ سے محبت ہونا.
You should love Allah the most.
کیونکہ وہی خالق ہیں وہی مالک ہیں وہی رب ہیں وہی حاکم ہیں.
Because he is the creator, nourisher and the controller of everything.
اور حق تعالیٰ ہی کے ہاتھ میں انسان کا ماضی بھی ہے حال بھی ہے مستقبل بھی ہے.
It is only in Allah's hands belongs the past, the present and the future of the human being.
اور ساری مخلوق اس کی محتاج ہے.
And the entire creation is in need of him.
وہ کسی کا محتاج نہیں ہے.
It is not in need of anyone.
ساری مخلوق اس کے بغیر کچھ نہیں کر سکتی.
The entire creation cannot do anything without him.
اور وہ ساری مخلوق کے بغیر سب کچھ کر سکتا ہے.
He can do everything without the creation.
اور انسانوں کی زندگی اور ان کا انجام انہی کے ہاتھ میں ہے.
And the result of the human beings is only in his hands.
انجام اچھا ہونا برا ہونا وہ بھی ان کے ہاتھ میں ہے.
Whether the result be good or bad, it is in the hands of Almighty Allah.
جنت اور جہنم وہ ان کے ہاتھ میں ہے.
Paradise and hell is in his hands.
وہ جس کے لیے جنت کا فیصلہ کر دیں گے وہ جنت میں ہی جائے گا.
The one who he destines paradise for, he will only go into paradise.
وہ جس کے لیے جہنم کا فیصلہ کر دیں گے وہ جہنم ہی میں جائے گا.
And if he destines hellfire for someone, he will only go to hell.
کوئی آدمی جہنم سے انکار نہیں کر سکتا.
No one can deny the existence of hellfire.
کوئی یہ نہیں عذر کر سکتا کہ میں جنت تو نہیں کما سکا لیکن جہنم میں نہیں جاؤں گا.
He said, no one can say that I haven't done such actions that make me deserving of paradise, but definitely I still won't go to hellfire.
اس لیے کہ آخرت میں دو ہی جگہیں ہیں.
Because in the hereafter there are only two places.
اما فی الجنہ و اما فی النار.
Either it's paradise or hell.
اور درمیان میں حساب کتاب ہونے تک ایک بیچ کی جگہ ہے اس کا نام اعراف ہے.
And before the accounting takes place or before it's completed there's a place called اعراف right in the middle.
اور وہ تھوڑی مدت کے لیے ہے.
And it's only for a small portion of the time.
پھر وہ بھی ختم ہو جائے گا.
That a person will be allowed to stay in اعراف and then eventually that will also come to an end.
تو ہر انسان کی قسمت ان کے ہاتھ میں ہے.
So the end result of where a person goes in the hands of Allah.
تو ہم سب کی بھی ان کے ہاتھ میں ہے.
So our result is also in the hands of Allah.
اور فیصلہ انہی کا چلتا ہے.
And it is only Allah's decision that works.
اور اللہ تبارک و تعالی ہم پر ایسے قادر ہیں کہ ہم ایک سیکنڈ کے لیے بھی ان سے بے نیاز نہیں ہو سکتے.
Allah is so powerful that we cannot become free of his power and grip even for a second.
एक सेकंड के लिए भी जो आदमी अल्लाह से अपने को बेनियाज समझे वो इस्लाम से ही निकल जाता है.
The one who thinks of himself out of the grip of Allah even for a second, he leaves the fold of Islam.
इसलिए कि जान अल्लाह पाक की दी हुई है.
Because the life has been given to us by Almighty
Allah. अब जान का कंटिन्यू होना ये अल्लाह के रहम करम पर है.
And for this life to continue, it requires the command of Allah.
दिल अल्लाह के हुक्म से धड़कता है.
The heart beats with the command of Allah.
उसका कंटिन्यू धड़कना अल्लाह के हुक्म पर है.
And the continuation of its beating is also from the command of Allah.
हमारे अंदर के पूरे ऑर्गन्स उनके हुक्म से ही चलते हैं.
All the organs function in our body through the command of Almighty Allah.
वही चलाते हैं.
And he's the one who runs it.
युदब्बिरुल अम्र, तदबीरे उमूर वही फरमाते हैं.
He is the one who controls all the affairs of the world.
हमें तो पता भी नहीं कि हमारे अंदर के ऑर्गन्स क्या कर रहे हैं, उनका क्या फंक्शन है, क्या क्या उनकी चीजें हैं.
He says we are unaware and oblivious of all the organs within our body and how they're functioning and what they're doing.
तो उसके हर ऑर्गन के फंक्शन करने में हम अल्लाह के मोहताज हैं, हर वक्त मोहताज हैं.
So the functionality of each organ as it goes through a person's life, all of that is through
हम देखने में अल्लाह के मोहताज हैं.
In looking and seeing, we are in need of Almighty.
ऐसा नहीं है कि देखने की एक बैटरी हमारे पास फीड कर दी गई है, अल्लाह ताला से ताल्लुक न भी हो तो भी वो देखते ही रहेंगे हम.
It's not that we have all been given a battery by which we see. That once that battery we have received it, then we are not in need of Almighty Allah.
सर में फोड़ के देखेंगे तो कोई बैटरी नहीं मिलने वाली.
If you crack someone's head, you won't see any battery inside there.
तो देखने में हम अल्लाह के मोहताज हैं.
So in order to continue to see, we are in need of Almighty Allah.
ऐसा भी नहीं कि मोहताज थे जब उन्होंने देखने को दे दिया तो अब नहीं रहे.
He said, it is not that we were in need at a certain period of time, so he gave us eyes, and now we're not in need of him, so we are on our own.
नहीं, अभी भी हम उनके दिखाने से ही देखते हैं.
But even till today, we are only able to visualize and see because of Allah's.
उनके सुनाने से ही सुनते हैं.
And only because of him giving us the ability to listen to him.
उनके कहलवाने से ही बोलते हैं.
And we are only able to utter and speak because of him allowing us to do so.
उनके चाहने से ही हम इरादा करते हैं.
He said, only after his wish and desire do we intend to do so.
وَمَا تَشَاءُونَ إِلَّا أَنْ يَشَاءَ اللَّهُ.
Allah says you are not able to even desire or wish anything unless and until Allah wishes that for you.
हमारे चाहने को भी वो चाहते हैं तो हम चाह पाते हैं.
So even for us to like something, he has to like that first, then only after that we begin to like it.
खाना पीना उन्होंने बनाया है.
He's created drink and food.
तो फिर वो देते भी वही हैं.
And he's the one who provides that.
फिर उसको हमारे लिए नफा वाला बनाना भी उनके ही हाथ में है.
And to make the food and drink beneficial for us is also in his hands.
वो चाहे तो उसी को नुकसान वाला बना दे.
If he wishes so, he may make the food and drink harmful for us.
जब अल्लाह पानी को नुकसान वाला बनाते हैं तो आदमी पानी पी के मर जाता है.
He said if Allah subhanahu makes the water harmful for a person can end up dying after drinking water.
खाना खाने को नुकसान वाला बना देते हैं तो खाना खा के मर जाता है.
If Allah subhanahu decides food to become harmful, then a person will end up dying after eating.
तो पूरी कायनात का रिस्क उन्होंने ही बनाया.
So the entire sustenance of the creation comes from Allah.
और वो रिस्क को पहुंचाने का काम उन्होंने ही किया.
And it's Allah who ensures that this food and risk and sustenance is delivered.
वही हमको खिलाते भी हैं.
He's the one who feeds us.
इसलिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें जो दुआ सिखाई वो अल्हम्दुलिल्लाह अल्लज़ी अत्अमना वाली है.
That is why the dua we recite at the end of a meal is all praise belongs to Allah who has fed us.
ये नहीं है कि ये अल्लाह आपका शुक्रिया है कि मैंने खाया, ये है कि आपने ही खिलाया.
He says we do not say in the dua that we thank Allah for the fact that we have eaten, but rather we say we thank Allah who has fed us.
वही सुलाते हैं.
And he's the one who puts us to sleep.
ये नहीं है कि वो सुलाते हैं फिर हम उठते हैं.
It's not that he puts us to sleep and then we wake up.
बल्कि वही उठाते हैं.
Rather is he who puts us to sleep and he is the one who.
इसलिए हमें दुआ सिखाई गई कि अल्हम्दुलिल्लाह अल्लज़ी अहयाना, या अल्लाह आपका शुक्रिया है कि आपने जिंदा किया.
That is why the dua we recite when we wake up is all praise belongs to Allah who brought us back to life.
पेट के अंदर का जितना निजाम है, जितना नफा वाली चीज है वो हजम करना वो भी वही करते हैं, और जो नुकसान वाली चीज है उसको निकालना वो भी वही करते हैं.
All the beneficial things that are in a person's stomach for it to remain and all the harmful things to be excreted, all of that is in the hands of Almighty Allah.
इसी वजह से दुआ ये जो सिखाई गई वो ये कि अल्हम्दुलिल्लाह अल्लज़ी अज़हबा अन्निल अज़ा.
And that is why the dua we recited when we leave the restroom. All praise belongs to Allah subhanahu wa ta'ala who has removed the harmful things from my body.
ये नहीं है कि अल्लाह आपका शुक्रिया है कि मैंने इस्तिंजा किया.
He said, we don't say all praise belongs to Allah that I have relieved myself.
बल्कि ये कहते हैं कि आप शुक्रिया है आपका कि आपने करा दिया.
But rather we say all praise belongs to Allah who has removed himself these things from our body.
देखो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज में कैसा मौजजा है.
He said, look at what a miracle, the miraculous words of Rasulullah sallallahu alaihi wasallam.
कि लफ्जों में ये नजाकत है.
That even there is such great subtleties in the words of the Prophet.
क्योंकि उसमें तौहीद हकीकी मलहूज है.
Because true oneness of Allah subhanahu wa ta'ala is found in every word.
ہمارے بچوں کے اندر ہم اللہ کے محتاج ہیں.
He said, in having children, we are in need of Almighty Allah.
بچوں کی حفاظت میں محتاج ہیں.
And in protecting our children, we are in need of Almighty Allah.
ان کی پرورش میں محتاج ہیں.
And in raising our children, we are in need of Allah.
ہم یہاں بیٹھے ہوئے ہیں, گھر میں بچے ہیں, اگر اللہ پاک کی مدد نہ ہو تو ہمارے بچوں کا کیا بنے گا؟ ہم سوتے ہیں, بچے بھی سوتے ہیں, اگر اللہ کی حفاظت نہ ہو تو کیا ہوگا ہمارے بچوں کا؟ ہم بیوی میں اللہ کے محتاج ہیں. وہی شادی کرتے ہیں, وہی ہماری شادی کراتے ہیں, نہ کریں تو ہم کہاں سے کریں, کہاں سے لائیں بیوی کو؟ اور پھر یہ ہے کہ اس کی حفاظت میں بھی ہم اللہ کے محتاج ہیں. کون سی چیز ہے جس میں ہم اللہ کے محتاج نہیں ہیں اور کب نہیں ہیں؟ ہزاروں لاکھوں چیزوں میں ہر سیکنڈ میں محتاج ہیں. تو اب اس سے محبت نہ کریں تو پھر کس سے کریں میرے بھائی؟ اسی لیے اللہ نے فرمایا کہ میری محبت سب سے زیادہ ہونا. تمہارے سے بھی زیادہ ہونا, تمہاری اپنی جان سے بھی. اور تمہاری بیوی بچوں سے بھی زیادہ ہونا. اور تمہارے مال و دولت سے بھی زیادہ ہونا. اور تمہارے بزنس اور کاروبار سے بھی زیادہ ہونا. اور جو مکانات تم نے اپنے پسند سے بنائے اس سے بھی زیادہ ہونا. اور دوسری چیز یہ فرمایا کہ اللہ کے رسول سے محبت ہونا. اس واسطے کہ وہی ہمارے محسن ہیں. ان کے ذریعے سے ہی ہمیں اللہ کی رحمت ملی. اللہ تک پہنچنے کا راستہ ملا. اللہ کی پہچان ملی. اور اللہ نے جتنے انعامات فرمائے ہیں ان کے طفیل میں, ان کی برکت میں فرمائے ہیں. حق تعالیٰ شانہو نے حضور پاک صلی اللہ علیہ وسلم کو مرکز رحمت بنایا ہے. اسی لیے فرمایا وما ارسلناک الا رحمۃ للعالمین. جس کو بھی رحمت ملتی ہے وہ ان کے راستے سے, ان کے دروازے سے ملتی ہے. دیتے اللہ ہیں, دروازہ حضور ہوتے ہیں. اور صرف ہم کو نہیں, پوری کائنات کو, حتیٰ کہ پورے انبیاء کو جو فیض ملا وہ بھی حضور سے ملا ہوا ہے. انبیاء کے کمالات حضور پاک صلی اللہ علیہ وسلم کے فیضوں میں سے, فیوز میں سے داخل ہے. اسی لیے پیغمبروں پر بھی ضروری تھا کہ وہ حضور پر ایمان لائیں. اسی لیے آدم علیہ السلام کو بھی اللہ نے جتا دیا کہ محمد صلی اللہ علیہ وسلم کا کیا مقام میرے پاس ہے. عرش کی پیشانی پر اللہ نے جو کلمہ لکھا وہ لا الہ الا اللہ کے ساتھ محمد الرسول اللہ لکھا. عرش کے بعد سے کائنات شروع ہوتی ہے جو اللہ نے بنائی ہے. جہاں سے کائنات شروع ہوتی ہے اس کے بورڈ, اس کا مین بورڈ جو ہے وہ لا الہ الا اللہ محمد الرسول اللہ ہے. کا مطلب سمجھ لیجئے کہ پوری کائنات پہ مرسی کا جو راستہ بنایا اللہ پاک نے وہ محمد کو بنایا صلی اللہ علیہ وسلم.
So he said like the throne is like the entrance to the entire creation. Whatever is written on the throne is like the front door to the entire creation. And at that, on that front door is written, La ilaha illallah, Muhammad Rasulullah.
پھر ایسا بھی نہیں کیا کہ انہوں نے میسج دے دیا اور خاموش ہو گئے.
It wasn't that Allah subhanahu wa ta'ala gave this message and then kept silent.
بلکہ وہ تو اتنا ایسا لگتے تھے انسانوں کے پیچھے کہ کسی طرح یہ اللہ کے عذاب سے بچ جائیں.
And Rasulullah sallallahu alaihi wasallam not only informed the people that this is who I am, but went after the people so that they get deliverance from the fire of hell.
Abhi maghrib mein hamare imam sahab ne jo padha usme Allah taala ne Huzur sallallahu alaihi wasallam ko farmaya ke fara'allaka baqi wa nafsaka ala atharihim illam yu'minu bi hadha al hadithi asafa.
Allah, we just heard in the maghrib salat that the imam recited the ayat sur kabr, and Allah subhanahu wa ta'ala says it is very likely that you will destroy yourself and kill yourself out of remorse and sadness that the people are not believing in the message of Almighty Allah.
Huzur ka jo martaba Allah ne banaya tha uska huzur ko pata tha.
the status that Rasulullah ﷺ was given by Almighty Allah, this was known to the Prophet ﷺ.
Uske bawajood Huzur Pak ﷺ ne har insaan tak pahunchkar usko har tareeqe se samjhane ki koshish ki.
Even though he enjoyed such a high status, but Rasulullah ﷺ continued to still go after one person and try to convince him to be safe.
Aur itni takleef bardasht ki ke utni takleef kisi paigambar ne bhi isse pehle nahi bardasht ki.
And the amount of persecution he went through was and the patience he bore was something unparalleled even amongst the prophets.
Huzur ne farmaya wuditu fillahi ma lam yu'dha ahad.
Rasulullah sallallahu alaihi wasallam said in the hadith that I have been put to trial for the sake of Allah for the deen more than anyone else.
Wa ukhiftu fillahi ma lam yukhaf ahad.
And I've been intimidated for the sake of Almighty Allah subhanahu wa ta'ala and terrorized for the sake of Almighty Allah than no other person.
Bahut se logon ko ye baat samajh mein nahi aati.
A lot of people do not understand this hadith.
Kehte hain Nooh alaihi salam ne 950 saal mehnat ki thi.
Is that Nooh alaihi salam he made effort for 950 years.
Unhone wo kitne sataye gaye wo huzur se zyada bazaahir sataye gaye.
Persecuted much more than Rasulullah sallallahu alaihi wasallam apparently.
Hazrat Yahya Zakariya alaihi salam ko cheer diya gaya.
Is that Yahya Zakariya was split in half.
Unko kitni takleef di gayi.
How painful a death he went through.
To bazaahir ye samajh mein nahi aata ye jo huzur farma rahe hain ki jitni mujhe takleef di gayi utni kisi ko nahi di gayi.
So what does this hadith then mean that I have been put to a trial and to test like no one else?
मेरे दोस्तों इसमें थोड़ा समझने की बात होती है.
So this is something a little bit deep.
जो आदमी जितना बड़ा होता है,
depending on a person's status,
उसके साथ थोड़ी तकलीफ बड़ी चीज बन जाती है.
Even a small minute mix-up becomes a huge thing.
किसी आदमी को आपने थप्पड़ मार दिया, वो एक उसकी तकलीफ है. एक ये कि आपने प्रेसिडेंट को थप्पड़ मार दिया, फर्क है दोनों में कुछ? मकदार के एतबार से तो दोनों थप्पड़ ही हैं. मगर एक ऐसा है कि वो लाखों की जान लेने के लिए काफी हो जाता है. इसने बादशाह की बेइज्जती की, लिहाजा पूरा मुल्क ही बर्बाद कर दो.
Disrespected, they are ready to challenge and wipe out a whole nation.
किसी आदमी को इसको आदत है तकलीफ सहने की, उसको तकलीफ दे दी जाए तो उसको तकलीफ होती है उसकी अपनी सलाहियत के एतबार से. लेकिन किसी बड़े आदमी को एक जुमला बोल दें तो जिंदगी भर के वास्ते जख्म हो जाता है.
Is it a person who is used to, is accustomed to difficulty, even if you put him through difficulty, he'll bear it patiently. But someone who has a very high lofty status and very sensitive, one small statement will be such that he won't be able to ever forget that.
हम अपने इंडिया पाकिस्तान में देखते हैं लोग आपस में धौल धोपा करते ही रहते हैं. लेकिन यहाँ आप किसी को बोल दें, किसी को उंगली दिखा दें तो कितना बुरा मानता है. इसलिए कि वो अपनी एक दुनिया में रहता है अपनी ऐसी. वो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का जो मकाम पूरी कायनात में है वो हुजूर को भी मालूम था.
आदम
निवाउल हम्द बियदी.
He said that the flag of praise of Allah will be in my hands.
वो शफाअत कुबरा के हामिल हैं.
And he is the only one who holds the reins for the ultimate intercession.
वो साकी कौसर हैं.
He is the one who will be handing out from the pond of Kawthar.
वो साहिबुल मिराज वल बुराक हैं.
And he is the one who was ascended into the heavens on the Buraq.
वो साहिबुल कुरान वल आयातिल बयनात हैं.
He is the one who has been given the Quran and open clear signs.
कायनात की हर चीज में उनके मौजूदे दिखाए गए हैं.
In every aspect of the creation of Almighty Allah you see his miracle.
उनके इशारे पे चांद को तोड़ दिया गया है.
It's only through his signals that the split the moon has split.
उनके लिए टाइम में आना जाना आसान था कि वो फ्यूचर में जाके आ जाते थे.
It was easy for him to travel through time going into future.
वो आखिरत को देख कर आए हैं.
He went and saw the hereafter.
वो जन्नत और जहन्नम को देख कर आए हैं.
He was able to see paradise and hell.
वो अल्लाह को देख कर आए हैं.
He saw Almighty Allah subhanahu wa ta'ala.
वो अल्लाह से बातें करके आए हैं.
He spoke to Almighty Allah and came back.
उनका मकाम बहुत बड़ा है मेरे दोस्त.
His status is humongous.
कोई तसव्वुर नहीं कर सकता.
No one can imagine it.
उसको उनको खुद मालूम है.
And Rasul Sallam knew this very well.
बुजुर्गों ने लिखा है कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का मकाम अंबिया को भी पूरा नहीं मालूम.
Is the status of ulama have written that the status of Rasulullah Sallam was so great that even the prophets did not fully understand or
क्योंकि लिखा यह है कि नबी का मकाम गैर नबी नहीं पहचान सकता.
Said because it mentions that the status of a prophet a non-prophet cannot understand.
तो इमामुल अंबिया का मकाम गैर इमामुल अंबिया नहीं पहचान सकता.
So the leader of the prophets, his status a non-leader of the prophets cannot understand.
वो हबीबुल्लाह है.
He is the beloved of Almighty Allah.
अल्लाह तबारक व तआला ने हुजूर का जो मकाम बनाया, उनकी जो अजमत बनाई, उसके एतबार से उनको कोई टच भी कर दे तो वो बहुत बड़ी तकलीफ की बात थी.
He said the status of Allah subhanahu wa ta'ala gave to the Prophet sallallahu alaihi wasallam, if someone were to even touch him, it would be a huge means
لوگوں نے ٹچ نہیں کیا بلکہ پتھر مارے ہیں.
But Rasul Salam was not simply touched, he was pelted with stones.
ان کا خون بہایا گیا ہے.
And his blood was shed.
ان کے خون سے ان کی جوتیاں بھر گئی ہیں.
And his blood filled his shoes.
ایسے وقت میں جبکہ فرشتے ان سے کہہ رہے ہیں کہ اگر آپ کہیں تو ہم پہاڑوں کے بیچ میں ان بستیوں کو چکنا چور کر دیں.
Such was such difficulty went through that the angels couldn't handle it and they said, Ya Rasulullah, give us permission that we will squash all these people between these two mountains.
اتنا بڑا اختیار اور حالت یہ ہے کہ پیروں پہ سے خون جا رہا ہے.
Such power he was given by Allah subhanahu wa ta'ala to crush the mountains, but what is his condition? Blood is flowing.
اسی کو معلوم ہے کہ اس کے دل پہ کیا گزر رہی تھی.
Only he knows what suffering he was.
اسی لیے پوچھا گیا تھا کہ سب سے سخت دن آپ پر کون سا تھا.
That's why once he was asked, what was the most difficult day of your life?
آپ نے فرمایا کہ جس دن میں نے طائف میں اپنے آپ کو عبدالعیل پر پیش کیا تھا.
He said the day of Taif when I went through the difficulty.
یہ حضور پاک صلی اللہ علیہ وسلم نے جو تکلیفیں اٹھائی ہیں اس سے اندازہ کیا جا سکتا ہے کہ آپ کو جو بھی جس طرح سے بھی تکلیف پہنچی جس میں کوئی ایک دن نہیں ہے کوئی ایک قسم نہیں ہے.
He says, from this we can understand that it wasn't a day or a night, but every single night that the Prophet صلی اللہ علیہ وسلم went through so much difficulty.
دنیا کے سب سے سمجھدار انسان کو پاگل کہا گیا.
The most intelligent of humanity was called a majnoon, it was called crazy.
سب سے زیادہ عقل مند انسان کو مسحور کہا گیا.
The most intelligent person was called bewitched.
جس نے علوم کے دریا بہا دیے.
The one from whom rivers and oceans of knowledge came.
جس کی شان یہ تھی کہ مجھے اولین اور آخرین کا علم دیا گیا.
Whose status was that the knowledge of the earlier people and the knowledge of those who come later also was given to him.
اس کو کہا گیا کہ یہ پاگل دیوانہ ہے.
And it was told that this man is insane.
اس کو کہا گیا کہ اس کے اوپر جن کے اثرات ہو گئے ہیں.
And that jinn has afflicted him.
آپ اندازہ فرمائیے کہ کتنی تکلیف کی بات ہے.
Imagine how hurtful.
آپ پر اوجڑی ڈال دی گئی.
Imagine that the intestines of a camel were thrown on his neck.
آپ کے گلے میں پھندا ڈال کے چادر سے کھینچا گیا.
Imagine that a sheet was placed around his neck and a knot was made and was choked.
آپ کے راستے میں کانٹے بچھائے گئے.
The thorns were thrown in his path.
آپ کو گالیاں دی گئیں.
And then he was insulted.
آپ کا بائیکاٹ کیا گیا.
And then Rasulullah sallallahu alaihi wasallam was insulted and hurt.
آپ کے خاطر سے پورے خاندان والوں کو شعب ابی طالب میں 2.5 سال سے زیادہ ایسی تکلیف برداشت کرنی پڑی کہ انسانوں نے ایسی تکلیف دیکھی نہیں ہوگی.
So for 2.5 years he was boycotted along with his entire family and went through such suffering that no human being has ever seen this type of suffering.
حضور کا یہ مقام اللہ تو جانتے ہی تھے.
Allah already knew this status of Rasulullah sallallahu alaihi wasallam, of course.
اور سرکار بھی جانتے تھے.
And the Prophet sallallahu alaihi wasallam also, of course, knew his status.
پھر انسانیت کو راستہ بتانے کے لیے یہ چیزیں چھیلی جا رہی تھی.
But imagine, just to show humanity the path toward paradise, Rasulullah sallallahu alaihi wasallam had to go through this.
اللہ پر عقب گوارا فرما رہے تھے.
Allah is also patiently watching this.
ورنہ حضور کے ساتھ تھوڑی سی تکلیف پہنچانا اور بے ادبی کرنا تک اللہ تعالیٰ کو گوارا نہیں ہوتا.
He said even the smallest disrespect to Rasulullah sallallahu alaihi wasallam is something that is not bearable by Allah subhanahu wa ta'ala.
یہ جب پتا چلا جب لوگوں کو حضور کا مقام معلوم ہو گیا.
How do we know this? This became apparent once Rasulullah sallallahu alaihi wasallam's status became known amongst humanity.
لوگوں نے آپ کو جاننا شروع کر دیا.
Once people began to know Rasulullah sallallahu alaihi
wasallam. تب اللہ نے بتایا کہ ان کا مقام میرے پاس کیا ہے وہ بھی بتا دیتا ہوں.
Then at that time Allah subhanahu wa ta'ala announced to people that let me tell you what is his status according to me.
فرمایا کہ ان کے آواز کے سامنے اپنی آواز اونچی نہیں کر سکتے.
He said that you cannot raise your voice in front of his voice.
اگر تمہاری آواز ان کی آواز سے اونچی ہوئی تو تمہارے سارے صدقے زکات نماز سب ختم کر دوں گا.
Simply if your voice is raised above his voice in his presence, then your entire good deeds, sadaqa, salah, zakat, hajj, all will become void, null and void.
ghar ke bahar se awaaz de ke nahi bula sakte.
Then if you are standing outside his house, you cannot call out his name.
innal ladina yunadunaka min wara'il hujurati aktharuhum la yaqilun.
Allah says indeed those people who call out to you from outside of your walls of your home, indeed they do not have any understanding.
agar kisi ko mere nabi ko dekhna hai to wo intezar kare unke bahar aane ka. walau annahum sabaru hatta takhruja ilayhim لَكَانَ خَيْرًا لَهُمْ.
If you want to see my Nabi, then you need to wait till he comes down.
اللہ تبارک و تعالیٰ نے حضور پاک صلی اللہ علیہ وسلم کا جو مقام تھا وہ بتایا کہ تم مل نہیں سکتے میرے پیغمبر سے جب تک تم صدقہ نہ دو ان سے ملنے کے لیے.
And what else he said? He said if you cannot visit and see my Nabi and meet him until you do not give sadaqah. Give sadaqah first.
اس کے بغیر تم قابل بھی نہیں ہے کہ ان کو دیکھ سکو.
You're not even worthy of having an audience with him before you give sadaqah.
غریب صحابہ جب پریشان ہو گئے.
When the poor sahaba became worried.
کہ ہم کہاں سے لائیں صدقہ.
Where are we going to get money to give?
اور حضور کو دیکھے بغیر زندہ کیسا رہیں.
How can we live without seeing Rasulullah sallallahu alaihi wasallam?
تو اللہ نے فرمایا کہ میں کینسل کرتا ہوں اس حکم کو.
Then Allah subhanahu wa ta'ala abrogated this command.
مگر یہ بتانا چاہتا ہوں کہ ان کا اصلی مقام یہ ہے کہ ان کو دیکھنے کے لیے بھی فیس چاہیے.
But the reality is you have to pay a tuition or you have to pay a fee to simply
یہ سب قرآن پاک میں ہے.
And this all mentioned in the Quran.
اور یہی نبی کبھی پتھروں سے مارے جا رہے ہیں,
and the same nabi earlier was being hit by, pelted by,
کبھی ان کو گالی گلوچ کیا جا رہا ہے,
someone is swearing at him.
اور کبھی ان کو تھوکا جا رہا ہے,
someone is spitting on his face.
سب کچھ ان کے ساتھ ہو رہا ہے.
All of this happened to our nabi.
تو اندازہ لگائیے کہ اگر انہوں نے یہ فرمایا کہ وضی تو فی اللہ ما لم یوضع احد, تو بالکل برحق ہے.
He said that indeed, when he said, I have been tested and I have been put to trial for the sake of Allah and no one other, then definitely this is true.
Magar unhone is mission ko chhoda nahi.
But he did not give up his mission.
Wo thake nahi.
He didn't get tired.
Wo raaton mein khade hokar ibadat karte the aur duaen karte rehte the.
And he would get up at night and pray to Almighty Allah.
Aur din mein logon ke darmiyan mein ghoomte rehte the.
And during the day he would make effort amongst the people.
Apna paraya kisi ki taqseem nahi thi.
He said he would always be for available for the people.
Sari insaniyat par rahm unka mission tha.
As mercy for the entire creation was his mission.
Aur sare jinnat par rahm unka mission tha.
And mercy for the entire jinn was also his part of his mission.
Aur kisi tarike se ye ایمان قبول کرے اور جہنم سے بچ جائے, یہ ان کا مشن تھا.
He said, how can every single person get saved from the fire of hell and get to Jannah was his mission.
اسی لیے اور پھر ان کے اخلاق ویسے تھے,
and his character was in that,
ان کے کمالات ویسے تھے,
and his nobility was in that,
ان کا علم ویسا تھا,
knowledge was so beautiful,
اور ان کی خوبصورتی ویسی تھی,
and his natural beauty was something amazing.
وہ انتہائی نازک اور خوبصورت تھے,
extremely beautiful.
جو آدمی دیکھتا تو دیکھتا ہی رہ جاتا تھا.
حضرت
عائشہ رضی اللہ تعالیٰ عنہ نے فرمایا ہے کہ یوسف کے دیکھنے والوں نے اپنے ہاتھ کاٹ لیے, لیکن میرے حبیب کو دیکھنے والا اگر صحیح نظر سے دیکھے تو اس کا دل ٹوٹ جائے گا, پھٹ جائے گا. ان کے جسم سے روشنی نکلتی تھی, اس روشنی میں سوئی تک ڈھونڈ لی جاتی تھی اندھیرے میں. جب وہ بولتے تھے تو ان کی دندان مبارک سے روشنی کے نور اور کرنیں نکلتی تھیں. ان کا پسینہ خوشبو سے زیادہ خوشبودار تھا, پورے مملکت پورے عرب کے اندر جتنی بھی خوشبوئیں پائی جاتی تھیں اگر سرکار کا پسینہ استعمال کر لیا جائے تو سب پہ غالب ہو جاتا تھا.
All the beautiful fragrances that are available in the Arab world at that time, compared, they would all be pale in comparison to the sweat of the Prophet ﷺ.
اسی لیے شادیوں میں دلہن کو لگا دیا جاتا تھا.
That is why they used to try to keep some of that sweat and then they would put it on the bride at the time of her marriage.
اور حضور کے پسینے مبارک کی خوشبو سے دلہن پہچان لی جا سکتی تھی کہ کون دلہن ہے.
He said it was through the sweat of the Prophet ﷺ that a bride would be recognized.
اللہ اندازہ فرمائیے کہ اتنے خوبصورت, اتنے حسین و جمیل,
imagine, so beautiful, so magnificent,
اتنے نازک,
and so delicate,
اور اسی کے اعتبار سے انتہائی بہادر,
and along with all of that, extremely courageous.
شجاعت کا یہ حال تھا کہ پوری دنیا کے شجاع ان کے سامنے بالکل عاجز تھے.
He said such level of courage that even the most strongest of people would not be able to stand up in front of him.
حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں,
علی رضی اللہ عنہ says,
جب میدان جنگ گرم رہتا تھا,
he said when the battle would be real at its peak,
اور لوگوں کی گردنیں کٹ کٹ کے گر رہی ہوتی تھیں,
and that people would be, the heads would be falling to the ground,
اور لوگ دوسرے پہ حملہ کرنے اور اپنی جان بچانے کے لیے اتنے غصے میں ہوتے تھے کہ آنکھوں میں خون اتر جاتا تھا, ایسے وقت میں جب ہم تھک جاتے تھے, تو اسی میدان جنگ میں تھوڑا سا ریسٹ لینے کے لیے حضور کی آٹ میں آ جاتے تھے. حضور کی پیٹھ کے پیچھے کھڑے ہو کے تھوڑا ریسٹ لے لیتے تھے, اور جب تک آپ دشمن کو سنبھالتے رہتے
تھے.
ایسی شجاعت و بہادری تھی,
رسول اللہ صلی اللہ علیہ وسلم would be saving them, protecting them.
ایسی سخاوت تھی.
This was the generosity of the Prophet صلی اللہ علیہ وسلم.
حضرت ابن عباس فرماتے ہیں کہ ریح مرسلہ سے زیادہ سخی تھے آپ.
عباس رضی اللہ عنہ says that he was more generous than a
تیز ہوا ونڈ جو ہوتے تھنڈر اسٹارم سے زیادہ ہوتے تھے. رمضان میں تو ایسا لگتا تھا کہ جیسے ہواؤں کے چھکر چل رہے ہیں آپ کی سخاوت کے. اور ہمدردی اور مروت بے انتہا آپ میں تھی.
اینڈ سچ سمپتی دیٹ از انپیرلڈ.
اخلاق اپنے پورے کمال پر تھے.
حضور
نے فرمایا کہ میں تو آیا ہی ہوں مکارم اخلاق کو مکمل کر دینے کے لیے. انسانیت کا کمال کیا ہوتا ہے وہ دکھانے کے لیے,
شو وٹ از اے پرفیکٹ ہیومن بینگ
ہر صفت کے اندر,
ان ایوری سنگل ایٹریبیوٹ.
خدمت کے اندر
in service to community,
لوگوں کو فائدہ پہنچانے کے اندر
in benefiting other people,
اتنے بڑے مرتبے کا نبی اگر کوئی بڑی عورت سامان لے کے جا رہی ہو اور اسے لگ رہا ہو کہ وزن ہو رہا ہے تو آپ سامان اٹھا لیتے تھے اس کا اور گھر تک پہنچا کے آ جاتے تھے
such a noble grand nabi but yet in his path if you were to see an old lady carrying things and you would notice that she is not able to carry the property you would help her carry the luggage all the way to her home
ایک بڑی لے کے جا رہی تھی سامان آپ نے اس کا سامان اٹھا لیا کہ میں آپ کے گھر تک پہنچا دوں گا تو آپ سامنے سامنے وہ بڑی پیچھے پیچھے چل رہی تھی اس کے بعد کہنے لگی بیٹے تم بہت اچھے ہو کتنے اچھے اخلاق والے ہو کہ مجھ پر تم نے اتنا مہربانی کی کہ میرا سامان لے کے گھر فری میں جا رہے ہو مگر چونکہ تم بہت اچھے ہو اس لیے میں تمہارے ساتھ اچھا ہی کرنا چاہتی ہوں کہ ایک شخص ہے محمد نام کا وہ کہتا ہے کہ میں اللہ کا نبی ہوں اور وہ ہمارے بتوں کو برا بولتا ہے اور اس نے ہمارے آبا و اجداد کے دین کو چھوڑ دیا ہے میں تمہیں نصیحت کرتی ہوں کہ اس کی باتوں میں مت آنا وہ اس طرح کی باتیں کرتی بھی جا رہی تھی اس کا گھر آ گیا آپ نے اس کا گھر پہ سامان رکھا اور کہا کہ میں جاتا ہوں کوئی ناگواری کے آثار آپ کے چہرے پہ نہیں کوئی جواب آپ نے نہیں دیا جب جانے لگے تو اس نے پوچھا کہ اچھا بیٹا نام تو بتاؤ تمہارا نام ہے کیا کہنے کہ نام تو میرا وہی محمد ہے
He said, My name is also Muhammad.
اور میں ہی وہ اللہ کا نبی ہوں اس بوڑھی نے کہا کہ اگر تم اللہ کے نبی ہیں تو پھر میں کلمہ پڑھتی ہوں اشہد ان لا الہ الا اللہ واشہد ان محمد رسول
اللہ
صحابہ فرماتے ہیں کہ جب ہم حضور کو دیکھتے تھے تو سمجھ جاتے تھے کہ ان وجہہ لیس بوجہ کذاب عبداللہ بن سلام بہت بڑے یہودی عالم تھے جب ان کو پتا چلا وہ پہنچے انہوں نے کہا کہ جیسے میں حضور کی مجلس میں داخل ہوا میں نے چہرے انور کو دیکھا فوراً میرے دل نے گواہی دی کہ یہ چہرہ جھوٹا نہیں ہو سکتا ابو ذر غفاری کہتے ہیں کہ جیسے میں نے حضور کو دیکھا تو میں سمجھ گیا کہ یہ جھوٹا نہیں ہو سکتا چہرہ
ابو ذر غفاری
تو آپ کا علم ویسا تھا آپ کا حلم ویسا تھا آپ کے اخلاق ویسے تھے آپ کے کرامات اور معجزات ویسے تھے اور آپ کی خوبصورتی ویسی تھی اور کیا چاہیے میرے دوستو حضور سے محبت کے لیے اسی لیے اللہ نے فرمایا کہ سب سے زیادہ محبت میرے بعد میرے حبیب سے ہونا چاہیے میرے نبی کا حق تم پر تمہاری جان سے زیادہ ہے اور یہ قرآن پاک کا بیان ہے النبی اولی بالمؤمنین من انفسہم
Allah subhanahu wa ta'ala says that the prophet has a more right upon the believers more than they have a right upon themselves.
اولا کا بمانہ اقرب بھی کیا گیا اولا کا بمانہ احق بھی کیا گیا ہے ترجمہ
اولا has been translated as more and has been translated as closer.
حق تعالی شانہ نے اپنے حضور کا حق ہم پر ہماری جان سے زیادہ رکھا
اللہ has kept the status or the rights of Rasul sallallahu alaihi wasallam more than we have a right upon our
اور فرمایا کہ ایمان میں کمال جب تک نہیں آئے گا جب تک محبت اس معیار تک نہ آ جائے
that our iman cannot become complete until our love is not true.
لا يؤمن احدكم حتى اكون احب اليه من نفسه وولده والناس اجمعين
that a person can he is mentioned in the narrative hadith that none of you can become a true believer until I become more beloved to him than his wealth and his children and even his own self
اس لیے فرمایا ہر مسلمان کے ذمہ دوسری چیز جو ہے وہ ہے اللہ کے رسول سے محبت کرنا
that's why the second responsibility of every muslim is to love rasulullah sallallahu alaihi wasallam
اور تیسری چیز یہ فرمائی کہ اللہ کے دین کی محنت سے محبت کرنا
and the third responsibility that every muslim has is to love the effort of the deen
اس لیے کہ دین کی محنت کریں گے تو دین زندہ ہوگا دین پھیلے گا دین بڑھے گا دین بچے گا اگر دین کی محنت یہ امت نہیں کرے گی تو جو دین ہے وہ بھی جائے گا تو بڑھنے کا تو سوال ہی نہیں ہوتا پھیلنے کا تو اور بھی سوال نہیں ہوتا تو پھر ارتداد کے سیلاب آئیں گے پھر بے دینی پھیلے گی بےمانی پھیلے گی اور جہالت پھیلے گی. جہالت نام ہے وحی کے علم سے ناواقفی کا. ریولیشن کے علاوہ جتنا علم ہوتا ہے اس کو جانے آپ یا نہ جانے جہالت پر اثر نہیں پڑتا.
It says, besides revelation, whatever else science out there may be, whether you know it or not, that's not going to be called jahala or ignorance.
حضور پاک صلی اللہ علیہ وسلم کے تشریف لانے سے پہلے کے پورے دور کو زمانے جاہلیت کہتے ہیں.
The time before Rasulullah sallallahu alaihi wasallam, the era before Rasulullah sallallahu alaihi wasallam is coming to this world is called the era of the ignorance.
اس وقت تعمیر کے فن کے جاننے والے بہت تھے.
He said in that era people knew how to construct buildings.
اہرام مصر اسی وقت کے بنے ہوئے ہیں.
He said the pyramids of Egypt were built.
ابو الہول اسی وقت کا بنا ہوا ہے. ابو الہول جو پیران ساتواں عجوبہ ہے. چلو خیر. قیصر و کسرا کے محلات کے کھنڈرات جو آج تک ہیں وہ بھی اسی وقت کے بنے ہوئے
ہیں. Of the Persians and the Romans were all from that era.
علاج معالجے کے ماہرین اس وقت بھی تھے.
And the experts of medicine also were present at that time.
برجیں اور ڈیم بنانے والے اس وقت بھی تھے.
People built bridges and dams at that time as well.
آپ اندازہ لگائیے کہ پھر بھی زمانے جاہلیت تھا وہ.
But still it's been called and labeled the era of ignorance.
اسی لیے حضور نے فرمایا کہ قیامت کے قریب جو مصیبت آئے گی وہ یہ کہ جو علم ہے اس کو لوگ اس سے جاہل ہو جائیں گے اور پھر نشے میں مبتلا ہو جائیں گے کہ ہم عالم ہیں.
And then the second problem is that people will fall into a level of intoxication where they will think that they have knowledge.
حضور نے فرمایا کہ انتم علی بینت من ربکم ما لم تظہر فیکم سکرتان.
The Prophet صلی اللہ علیہ وسلم mentioned in the hadith, you have clear proof, you are standing on clear guided proof as long as two types of intoxication do not become rampant.
عجیب بات ہے حضور کے کلام کا معجزہ دیکھیے کہ آپ نے فرمایا نشہ ہو گئی ہے.
رسول اللہ صلی اللہ علیہ وسلم look at the miraculous words of this.
یہ فرمایا سکرۃ الجہل.
He called it an intoxication. What's the first one? Intoxication of ignorance.
وسکرۃ حب الدنیا.
And the second is the intoxication of the love of the material things of this world.
ایک روایت میں حب العیش ہے.
And in one narration is called the intoxication of the love of living in this world.
کیونکہ حب الدنیا حب العیش سیم ہی ہو جاتی ہے بعد میں جا کے.
He's loving the material things and loving to live in this world, at the end of the day becomes the same thing.
اس کا نشہ ہوگا.
So when this becomes an intoxicant,
نشے میں ہوتا کیا ہے کہ ہوتا کچھ ہے دکھتا کچھ ہے.
That a person is actually going through a certain state, but he thinks that he's going through something else.
جو ڈرنک ہوتے ہیں.
So someone who is drunk.
تو وہ گر جاتے ہیں وہ زیادہ بے ہوش ہو کے کسی نالے کے پاس گندے نالے کے پاس. مگر وہ اس کے فیلنگ میں یہ ہوتا ہے کہ وہ دجلہ کے کنارے سیر کر رہا ہے.
But in his heart, in his mind, he thinks that he is rolling, strolling on the banks of an ocean or river.
جہالت کے نشے کا مطلب یہ ہے کہ ہے تو جہالت میں ڈوبا ہوا اور سمجھ رہا ہے کہ میں تو ساری کائنات کا جاننے والا ہو گیا ہوں.
So what does it mean to be involved in the intoxication of ignorance? That a man is completely ignorant but he thinks he knows the secrets of the world.
اصل جہالت ہے اللہ کے علم سے ناواقفی.
He said the true ignorance is a person is unaware of the knowledge that Allah wants us to know.
حضور پاک صلی اللہ علیہ وسلم نے یہی فرمایا ہے کہ اصل جو علم ہوتا ہے وہ ہے جو میں لے کر آیا ہوں. اسی تو علم الاولین والآخرین. اسی لیے میرے دوستو دین کی محنت کی محبت اس لیے فرض کر دی گئی.
That is why the love of the effort of deen has been made obligatory.
کہ اگر محنت نہیں کرے گی یہ امت تو پھر یہ جہالت کا نام علم رکھ لے گی.
That if we do not do the effort of deen, then ignorance will be labeled as knowledge.
یہ اچھائی کا نام برائی رکھ لے گی.
That evil will be called good.
یہ اچھے کیریکٹر کو برے کیریکٹر بتا دے گی اور برے کیریکٹر کو اچھے کیریکٹر بتا دے گی اور بری تہذیب اور کلچر اور ثقافت کو اچھی بتائے گی اور اچھے کلچر اور ثقافت کو بری بتائے گی اور عام کانسیپٹ جب یہ ہو جائے گا
And when this will become widespread,
تو کون حق کی طرف متوجہ ہوگا. اسی لیے فرمایا کہ کیف بکم اذا رؤی المنکر معروفا والمعروف منکرا.
Sorry, we've cut. We have an announcement. This a Dodge Caravan is blocking traffic. Gray or brown Dodge Caravan 92R215273. Please remove it immediately.
فرمایا کیف بکم اذا رؤی المنکر معروفا والمعروف منکرا.
So the Prophet ﷺ said, what will happen to to you when evil will be regarded good and good will be regarded evil.
Jab deen ki mehnat khatam ho jati hai,
when the effort of deen will stop,
to phir sare munkarat marufat ban jate hain,
then all the evil will become good,
aur sare marufat munkarat ho jate hain,
all the good things will be regarded evil.
Aur log jo hai na bure ko acha samajh ke kar rahe hote hain,
the people will begin to think evil things are actually,
kyunki jahalat ke nashe mein yahi hota hai.
This is what happens in sakalat jahal. In the ignorance, when a person is suffering from ignorance.
नशे की खसूसियत ये है कि होता कुछ है दिखता कुछ है.
This is the khususiyat of the speciality of intoxication. That something is happening, but a person is understanding it as something else.
इसीलिए हुजूर ने फरमाया मोहब्बत करो अल्लाह के दीन की मेहनत से.
That is why Rasulullah said that make the love Allah subhanahu wa ta'ala through the effort of deen.
और सिर्फ इसकी तरगीब नहीं दी गई, हुक्म दिया गया.
We have not been simply encouraged, but rather been ordered.
और सिर्फ हुक्म ही नहीं दिया गया बल्कि इसके न होने पर वईद सुनाई गई.
एंड वी हैव नॉट सिंपली बीन ऑर्डर्ड बट रादर वी हैव बीन वार्न्ड दैट इफ यू डू नॉट डू इट वी विल से वी विल फेस पनिशमेंट.
फरमाया अगर ये नहीं होगा तो फिर अल्लाह का अज़ाब तुम पर आएगा.
एंड वी हैव बीन टोल्ड दैट इफ वी डोंट डू द एफर्ट ऑफ दीन देन द पनिशमेंट ऑफ अल्लाह विल बी.
अगर ये तुम्हारे नजदीक अहब्बा इलैकुम मिन अल्लाह व रसूलिही व जिहादिन फी सबीलिही फतरबसू हत्ता याती अल्लाह बिअम्रि वल्लाहु ला यहदिल कौमल फासिकिन. ये भी बता दिया कि ऐसे लोग फासिक होते हैं जिनके पास ये तीन सिफात नहीं होती.
Allah subhanahu wa ta'ala, this ayah of the Quran that you've been translating, that if Allah says that if you do not love Allah and you do not love Rasulullah and you do not love the effort of deen more than everything else that has been mentioned so far, then just wait for the punishment of Allah to be set upon you. And then Allah himself says Allah does not like those who are openly transgressing, meaning those people who do not love Allah and Rasul and the effort of deen are in the eyes of the sharia fasiq, open sinners.
अब मेरे दोस्तों एक अजीब बात है, ये तीनों की मोहब्बत क्यों कही गई है, मोहब्बत क्यों फर्ज की गई है.
Why is the love of all three things been made obligatory for us?
इसलिए कि मोहब्बत एक ऐसी क्वालिटी है जो सिर्फ इंसान में खसूसियत से पाई जाती है.
Love is something which is only exclusively found within the human being.
दूसरे मखलूक में भी पाई जाती है लेकिन ऐसी नहीं जैसे इंसान में पाई जाती
है. Other creation of Allah also love, but not to the extent and to the level that a human being can love.
और मोहब्बत एक ऐसी चीज है कि जब वो आ जाती है तो उसके असरात में से लाजिम ये है कि वो अपने महबूब पर जान माल सब कुर्बान करने को तैयार हो जाता है.
Love is the quality that when it comes into a person, then he is willing to sacrifice everything. Wealth, energy, life for that beloved.
और अपनी इज्जत कुर्बान करने को तैयार होता है और अपना आराम कुर्बान करने को तैयार हो जाता है. हम दुनिया की मोहब्बत में क्या कुछ नहीं देखते हैं.
किसी बच्चे को
किसी बच्ची से मोहब्बत हो जाती है. अब वो आके बोलता है कि बस मुझे तो उससे शादी करनी है. माँ बाप कहते हैं हाथ जोड़ते हैं हमारी नाक कट जा रही है हमारी बेइज्जती हो रही
है.
कहने के खाक में जाए तुम्हारी इज्जत. मुझे अपनी इज्जत की परवाह नहीं है तो तुम्हारी इज्जत की क्या परवाह
करूं.
कुछ भी हो जाए कुर्बान करने को तैयार. तालीम छोड़ना पड़े छोड़ने को तैयार. बड़ी बड़ी फीस दी हुई है कर्जा लेके दिया हुआ है लेकिन ठीक है बस मोहब्बत में दीवानगी हो गई किस्सा खत्म. वतन छोड़ देना पड़े छोड़ने को तैयार. घर छोड़ना पड़े छोड़ने को तैयार. बच्ची घर को भागने के पड़ जाए तो वो भागने को तैयार. ये मोहब्बत के करिश्मे हैं.
दिस इज द इफेक्ट ऑफ लव.
और ये मखलूक से मोहब्बत के करिश्मे हैं.
एंड दिस इज द इफेक्ट ऑफ लविंग अनदर क्रिएशन.
कि इसकी खसूसियत ये होती है कि ये महबूब पर फिदा करवा देता है हर चीज को.
दैट लव इज समथिंग दैट विल मेक अ पर्सन रेडी टू सैक्रिफाइस एवरीथिंग फॉर इट.
और अल्लाह का बंदा आदमी सही माना में जब तक नहीं बन सकता जब तक मोहब्बत के ये लेवल पर उसकी बंदगी ना आ जाए.
इफ अ पर्सन कैन नॉट बिकम अ ट्रू स्लेव ऑफ अल्लाह अंटिल हिज रुबूबिया अंटिल हिज बीइंग अ स्लेव ऑफ अल्लाह डजंट रीच अ लेवल ऑफ लव फॉर अल्लाह दैट इज बीइंग टॉक्ड अबाउट.
यही वो मोहब्बत की खसूसियत थी जो हमारे अंदर अल्लाह ने वदियत फरमाई है जिसकी वजह से हमने अमानत को उठा लिया जिसको आसमानों और जमीन और पहाड़ों ने उठाने से आजिजी जाहिर कर दी थी.
इट इज दिस इनेट लव इन अ ह्यूमन बीइंग व्हिच प्रिपेयर्ड अ ह्यूमन बीइंग टू स्टैंड अप व्हेन अल्लाह सेज हु इज गोना टेक दिस रिस्पांसिबिलिटी ऑफ द दीन द हेवंस एंड द अर्थ एंड ऑल द क्रिएशन सेड वी विल नॉट डू दिस. इट वाज दिस इनेट लव विद इन द ह्यूमन बीइंग दैट गेव हिम द एबिलिटी टू स्टैंड अप एंड सेड आई विल डू इट.
इसलिए कि अमानत की नजाकत कुछ ऐसी थी.
बिकॉज दी अमानत द ट्रस्ट वॉज समथिंग वेरी स्पेशल.
जब तक ये क्वालिटी ना हो उसकी जिम्मेदारी को नहीं निभाया जा सकता था.
Until a person doesn't have true love, he cannot fulfill this trust.
वो इसलिए कि अल्लाह के हुक्मों को अपनी मर्जी और इख्तियार रखने के बावजूद तरजीह देना है.
What is this trust? It is to have, although we have free will and willpower, to give preference to the commands of Allah over our own desires.
Allah ki mukhalifat ki quwwat rakhne ke bawajood unki mukhalifat nahi karna hai.
Even though we have been given the ability to disobey the orders of Allah, but not to do so.
فرشتہ آسمانوں اور زمینوں نے پوچھا تھا کہ اگر ہم اس کو پورا کر لیں ذمہ داری کو تو کیا ہوگا فرمایا کہ میں اپنی رضا تم کو دوں گا اپنا قرب دوں گا اور اپنی جنت میں تم کو رکھوں گا انہوں نے یہ بھی پوچھ لیا چلتے چلتے کہ اچھا اگر یہ رسپانسبلٹی پوری نہیں ہوئی تو کیا ہوگا کہنے لگے پھر میں ناراض ہو جاؤں گا اور جہنم میں ڈال دوں گا اور سخت سزا دوں گا اب وہاں محبت نہیں تھی اور اختیار ہونے کے بعد اگر محبت نہیں ہے تو کہاں ذمہ داری پوری ہوگی بس انہوں نے کہا کہ یہ تو بڑا رسکی کام ہے لیکن ہم نہیں لیتے فابینا یحملنا واشفقنا منها آدمی سے کہا تو لے گا
Allah then asked the human being, are you ready to take on this challenge?
تو اس نے کہا اگر میں لوں گا پوری کروں گا تو کیا ہے تو اللہ نے وہی جواب دیا جو آسمانوں زمینوں کو دیا اور فرمایا اگر یہ پوری نہیں کروں گا ذمہ داری تو کیا ہوگا تو اللہ پاک نے وہی جواب دیا جو ان کو دیا تھا میں اسی کی تیسی جہنم کی ڈال لو میرے سر پہ امانت وہ محبت ہی تھی جس نے آمادہ کر دیا کہ قربانی کیا چیز ہے کیوں کروں گا میں مخالفت میرے محبوب کی ہر قربانی آسان ہو جاتی ہے تکلیف برداشت کرنا آسان ہو جاتا ہے تکلیف برداشت کرنے میں مزہ آتا ہے محبوب کی خاطر کوئی ستا دے تو آدمی فخر محسوس کرتا ہے کہ کیا کیا نہ سہے ہم نے ستم آپ کی خاطر
He will actually enjoy and talk about it boastfully that I was put through such and such out of for my love for my beloved.
اسی لیے حضرات صحابہ کو جب اللہ کے لیے تکلیف پہنچتی تھی تو مزے میں آ جاتے تھے.
That is why when the Sahaba رضی اللہ عنہم were put to touch for the sake of Allah they would enjoy it.
اور وجد میں آ جاتے تھے.
And they would go in a state of ecstasy.
اور اس کے بعد میں کہتے ہیں فزت ورب الکعبہ رب کعبہ کی قسم کامیاب ہو گیا.
As they were losing their life they would say they would claim that I swear on the Lord of the Kaaba I have gained success.
ان کے لیے تکلیفیں برداشت کرنا آسان تھا ابھی ہم سان فرانسسکو کے اجتماع میں تھے وہاں پہ ایک عرب جماعت آئی ہوئی تھی اس نے ایک بڑا عجیب قصہ سنایا وہ یہاں امریکہ میں پڑھتے تھے پہلے تو وہ شیخ مبروک اس زمانے میں یہاں ہوتے تھے تو وہ بھی جماعت کے آدمی تھے تو انہوں نے گشت میں ان کو بھیجا ایک جگہ پر تو یہ بھی بڑا آدمی ہے ماشاء اللہ تو اس نے ایک دروازے پہ دستک دیا جیسے اس نے دروازہ کھولا گھر والے نے تو اس نے اس کے منہ پہ تھوک دیا اس کے منہ پہ تھوک تھا تو اس نے پوچھ کے وہ واپس ہو گیا اب ظاہر ہے کہ آپ اندازہ لگا سکتے ہیں کہ کتنا دل کو تکلیف پہنچی ہوگی وہ آئے شیخ مبروک کے پاس اور آ کے کہنے لگے میں گیا تھا گشت میں تو میں نے دروازہ کھولا اس نے میرے منہ پہ تھوک دیا تو جیسے ہی شیخ مبروک نے یہ سنا تو وہ رونے لگ گیا اور تھر تھرانے لگ گیا اور کہنے لگا ہائے تیری قسمت کے تجھے آج یہ لکی چانس مل گیا اور آج میں محروم ہوں اس سے مجھے کچھ نہیں چاہیے مجھے اس کے گھر لے چل
Take me to his house as well.
اور میں اس کو جا کے دروازہ کھلواؤں گا اس نے جا کے دروازہ کھلوایا اس نے کہا کہ ابھی تو میں نے تم کو بھیجا تھا پھر تم آ گئے کہنے لگے نہیں نہیں اب ہم تجھ سے کچھ بات کرنے نہیں آئے بس صرف یہ چاہ رہے ہیں کہ تو مجھ پر بھی تھوک دے اللہ کے لیے میرے ساتھ ایسا ہو جائے میرے حبیب کی سنت زندہ ہو جائے کیونکہ جب حضور جاتے تھے کسی کے پاس تو دشمن ایسا تھوک حکم دیتے تھے. محبت میں میرے دوستوں اگر تکلیف آ جائے تو وہ تکلیف مزیدار ہو جاتی ہے. ویسے آدمی ٹچ کر دے تو برا لگ جاتا ہے, لیکن محبوب چمٹ بھی لیتے تو مزہ آتا ہے. ادھر محبت تلخا شیریں بوت, محبت میں کڑوا کے سب میٹھی ہو جاتی ہے. تو اللہ کی محبت ہونے کا جو حکم دیا گیا ہے اس کا سیکرٹ سمجھو. اللہ کے رسول کی محبت ہو جائے جو یہ حکم دیا گیا ہے اس کا راز سیکھو. اللہ کے دین کی محنت کی محبت کو جو فرض کیا گیا ہے اس کا راز سیکھو. اگر امریکہ کے مسلمانوں میں یہ چیز آ جائے, جتنے لوگ ہیں اتنوں میں یہ صفت آ جائے, میرے دوستو پورے ملک میں زندگی کی لہر آ جائے گی. ہاں, آدمی بے قرار ہو جائے گا کہ جب تک میں اپنے حبیب کی غلامی میں لوگوں کو لے نہیں آؤں گا آرام سے نہیں بیٹھوں گا. جب تک اللہ کی محبت اللہ کی بندگی میں ان کو لاؤں گا نہیں, میں آرام سے نہیں بیٹھوں گا. راتوں کا جاگنا آسان, راتوں دنوں میں گشت کرنا آسان, مخالفین سے ملاقاتیں کرنا آسان, ان کی ہر قسم کی بے عزتی کو برداشت کرنا آسان, اپنے آرام کو بے آرام کرنا آسان. میرے دوستو آج سب سے بڑی کمزوری یہ ہے کہ ہمارے دل میں سے ان چیزوں کی محبت کم ہو گئی, اور دین کی اس محنت کی خصوصیت بڑی عجیب ہے. وہ اللہ کی محبت بھڑکا دیتی ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم کی محبت بھڑکا دیتی ہے. دین کے لیے قربانی دینے کا شوق اور ذوق بھڑکا دیتا ہے. یہ دنیا اپنی آنکھوں سے دیکھ رہی ہے, اور حضرات صحابہ میں یہی چیز تھی. ان کے دل میں بس ایک ہی تھی کہ بس جیسے ہم اللہ کے سچے پکے بندے بن گئے اور اپنے آپ کو فنا کر دیا اللہ کے اللہ کے رسول کی مرضی میں, ساری انسانیت ایسی ہو جائے. اسی لیے ان کا مال اسی لیے تھا کہ خدا کے دین کے لیے کام آ جائے. ان کی جان اسی لیے تھی کہ اللہ کے دین کے لیے کام آ جائے. ان کے تعلقات اسی لیے تھے کہ اللہ کے دین کے لیے کام آ جائے. ان کی جذبات اور صفات اسی لیے تھے کہ اللہ کے کام آ جائے. میرے دوستوں ایسی محنت ہمیں بھی کرنی ہے تاکہ حضرات صحابہ کی صفات کا کچھ شمع ہمارے اندر آ جائے. ایک قطرہ بھی اگر آ گیا تو میرے دوست ہمارا کام بن جائے گا. حضور پاک صلی اللہ علیہ وسلم فرمایا کہ دین کی محنت کی محبت اور دین کی محنت کم از کم تمہارے اندر اتنی آ جائے کہ وہ 10% ہو صحابہ کی دین کی محنت کی.
رسول صلی اللہ علیہ وسلم نے فرمایا, at the bare minimum your love for the effort of deen should be at least 1/10 of the love that was found in the lives of the sahaba.
ہاں, صحابہ کو حضور نے فرمایا تھا کہ آج تم اس حالت میں ہو کہ اگر ان ترکتم عشر ما امرتم ہلکتم.
رسول صلی اللہ علیہ وسلم, he said to the sahaba that your situation is such that if you were to leave even 1/10 of that which you have been ordered to do, you will be destroyed.
اور ویاتی علی الناس زمان ان اخذوا عشر ما امروا نجوا.
And then a time will come when the ummah will, if they were to only practice on 1/10 of what they've been commanded to, they will gain salvation.
صاحب علماء فرماتے ہیں کہ اس حدیث کا مطلب کہیں فٹ نہیں ہوتا سوائے ایک جگہ کے.
علماء say this hadith doesn't fit besides this place.
اس لیے کہ نماز پہ اس کو اپلائی نہیں کر سکتے. کہ دو دن میں 10 نمازیں ہوتی ہیں, آنے والے زمانے میں اگر دو دن میں ایک مرتبہ پڑھ لیں گے تو نجات پا جائیں گے. حضور کے زمانے میں رمضان پورے 30 دن کا ہوتا تھا, 29 دن کا ہوتا تھا. اب آنے والے زمانے میں اگر 32 دن میں سے 30 دن میں سے 3 دن لوگ روزہ رکھ لیں گے تو نجات پائیں گے. زکات اس کو اپلائی نہیں کر سکتے. بیوی بچوں کا جو خرچہ اپنے ذمے آتا ہے اس پہ اپلائی نہیں کر سکتے. حج پہ اپلائی نہیں کر سکتے کہ حضور کے زمانے میں تو بیت اللہ کو جانا پڑتا تھا. اب اگر فرانکفورٹ کو جا کے آ گئے تو حج ہو جائے گا. کہیں پہ بھی اپلائی نہیں ہوتا کہ اگر آنے والے زمانے میں لوگ دسویں پر حمل کر لیں گے تو نجات پا جائیں گے.
So this hadith does not apply in any other command of Almighty Allah.
اور حدیث صحیح ہے. فرمایا اس کا مطلب صرف اس جگہ اپلائی ہوتا ہے کہ دین کی محنت کی جو ذمہ داری اس امت کو دی گئی ہے, صحابہ قرن اول کے تھے, وہ معیار تھے قیامت تک کے لیے, ان سے دسویں حصے کو بھی معاف نہیں کیا گیا, اور آنے والوں پر یہ نرمی کی گئی ہے کہ اگر وہ دسویں حصے کو بھی پکڑ لیں گے نجات پا جائیں گے.
The only way to, only place of application of this hadith is the effort of deen. That the Sahaba were from the first generation. They had to be at the high level that they were asked to do every single sacrifice. But the latter generation, because of their weakness, have been asked that even if you do the tenth of the level of the sacrifice for deen that the Sahaba did, this will be enough for your
البتہ صرف ملا علی قاری رحمۃ اللہ علیہ نے فرمایا کہ ایک اور جگہ بھی ہم اس حدیث کو منطبق کر سکتے ہیں, وہ بھی بڑی مشکل سے. وہ ہے اخلاص کا معیار, کہ صحابہ کے پاس جو اخلاص مطلوب تھا صحابہ سے اس میں کسی بھی قسم کی کمی برداشت نہیں تھی, اور آخر زمانے والوں سے اگر اخلاص کی کمی بھی کسی درجے میں ہو ان کے عمل کو لے لیا جائے گا.
But for the latter times, the ijazah, the permission has been given, even if there is some deficiency in sincerity, their actions still will be accepted.
مگر انہوں نے بھی یہی فرمایا کہ زیادہ ترجیح اسی کو ہے کہ دین کی محنت مراد ہے اس سے.
But he also gave preference for the opinion that this hadith applies to the effort of deen, sacrificing for deen.
اس لیے میرے دوستو دین کی محنت کی محبت اتنی تو فرض ہمارے ذہن میں آ جائے.
All of this so that we truly begin to love the effort of deen.
اور اتنی محنت کرنے والے ہم ہو جائیں.
And we need to do such effort that we become to truly love this deen.
چونکہ یہ قربانی چاہتا ہے دین.
Yeah, because the deen demands from us sacrifice.
اور یہ دنیا میں اللہ نے قربانی دینے کے لیے ہی رکھا ہے انسان کو. جتنی محنت کرو گے اتنا کماؤ گے. آدمی جتنی محنت کر کے پڑھتا ہے, جتنی بڑی جاب کرتا ہے, اتنی سیلری اٹھاتا ہے. اللہ تعالیٰ نے یہی نظام دین میں بھی رکھا ہے. جنت کے بڑے درجات ہیں, تو حق تعالیٰ شانہ نے ان درجات کے لیے دین کی محنت کو معیار بنایا ہے. جیسے درجے کی محنت ہوگی ویسا درجہ دیا جائے گا. ایمان کی صفات کو معیار بنایا ہے. جس درجے کی صفات ایمان ہوں گی اس درجے کی جنت ملیں گی.
The quality of the iman, that is the level of jannah a person will enjoy.
Jaise iman ki sifat sabr hai.
Like for example, one of the qualities of iman is patience.
To jis qisam ka sabr aadmi muzahira karega uska uske etebar se jannat ke darje milne wale hain.
The level of the patience he shows and exemplifies, that is the type of jannah he will enjoy.
Aur sabr ka mahal mujahida hai. Sabr mujahide ka mahal
hai. When do you do sabr? Sabr is done in face of hardship, through sacrifice.
To maratib e sabr jo hai na wo to mujahide ke sath jude hue hain.
So the levels, the different levels of sabr are connected obviously with what?
مراتب سخاوت مجاہدے کے ساتھ جڑے ہوئے ہیں مال لگانے کے ساتھ. مراتب حلم مجاہدے کے ساتھ جڑے ہوئے ہیں. برداشت کرنے کا مطلب کیا ہے؟ خلاف طبیعت چیز ہوتی ہے تو ہی برداشت ہوگا نا.
What does it mean to be forbearing? Meaning something goes against your nafs, your desire, and you drink it down, you accept it.
جیسے ایمان کی صفات ہوں گی ویسے اللہ پاک کے مرتبے ہیں.
Based on the level of iman that a person has, that is the level of jannah Allah is ordaining for a person.
Aur jis bande ko Allah tbaraka wa taala jannat ki ka jo darja dena chahte hain usko wo sifat mein is duniya mein dalenge.
Whatever level of jannah Allah has destined for an individual, Allah will put that person through those trials or through those characteristics.
Isiliye farmaya ke ام حسبتم من تدخلوا الجنة ولما يعلم الله الذين جاهدوا منكم ويعلم الصابرين. کیا تم سمجھتے ہو کہ جنت میں جاؤ گے جب تک کہ تم میں مجاہد کون ہے, محنت کرنے والے کون ہیں وہ سامنے نہیں آئے, اور صبر کرنے والے کون ہیں وہ سامنے نہیں آئے.
اللہ says in the Quran, the meaning, do you think you can enter Jannah without going through such trials in which it will become quite apparent who are those who are willing to sacrifice for Allah and who are the ones who are willing to remain patient in the face of hardship for the deen.
Alif lam mim hasib an-nas an yutraku an yaqulu amanna wa hum la yuftanun.
Allah says that you people are the people in this fallacy, this wrong misunderstanding, that they will be left alone simply on the fact that they have said we are believers.
وَلَقَدْ فَتَنَّ الَّذِينَ مِنْ قَبْلِهِمْ فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ.
Do they think that they will be allowed to live their lives simply by proclaiming that they're Muslims without being put through trials? Absolutely not. Allah says, indeed, we will put them through trials and we will differentiate and designate who amongst them are the righteous ones and the truthful ones, and who are the ones who are simply lying and doing lip service when they say they are believers.
इसलिए मेरे दोस्तों इस जहां पर भी मुसलमान है उसको दीन की मेहनत के साथ रहना है.
Wherever a person is living, he must be connected with the effort of deen.
दीन की मेहनत के साथ में अगर आदमी कहीं है ना मुनासिब माहौल में तो उसको रहना जायज होता है, और अगर दीन की मेहनत के बगैर वो है तो उसको रहना हराम होता है.
He said if a person is living in an environment that is not conducive to the deen, then it is only permissible for him to stay in that place so long as he is connected with the effort of deen.
जितने उलमा यहां आए बड़े-बड़े उलमा उनका ये फतवा है बाज़ाब्ता.
He said all the ulama who visited places in which the deen, practicing the deen is not conducive, they all have given this fatwa.
Maulana Ali Mian Adwi rahmatullah alayh jab yahan aaye the Chicago mein to unke bayan ka hissa hai ye.
He said this is one of the parts of the bayan of Maulana Hussain Ali Nadwi rahmatullah alayh when he visited us here.
Farmaya ke is mulk mein tum deen ki mehnat ke saath rahoge to tumhare liye rehna jaiz hai, aur agar deen ki mehnat ke baghair rahoge to rehna haram hai.
He mentioned in his talk that if you stay here, then you have to make the intention of the effort of the deen. And if you're not making this intention of really effort of the deen, then your staying here is forbidden.
Kyunki deen ki mehnat ka deen ke qiyam aur baqa ke sath mein rishta mazboot hai bahut.
Is it because the connection in the effort of deen and deen keeping alive is very strong.
Hum chahe ki hamare aane wali generation mein deen zinda rahe.
He said, if we want our following generations to strong,
हम चाहें कि हमारे अंदर दीन जिंदा रहे.
And if we wish the deen to remain strong within ourselves,
और दीन तरक्की करता रहे.
The deen should increase.
और इस्लाम पर जीना इस्लाम पर मरना आसान हो जाए.
That it becomes easy for a person to live on Islam and to lead this world with Islam.
और हम चाहें कि हमारे अलावा दूसरे भी इस दीन की अमानत और दीन की नेमत से मालामाल हो जाएं.
And that we wish that others also enjoy the blessings of this deen.
क्योंकि इसके बगैर तो निजात किसी की नहीं होनी है.
Because there is no way of salvation without this deen.
तो जिस अंदाज पे हम चाह रहे हैं उस अंदाज की मेहनत भी चाहिए फिर मेरे दोस्त.
If we have all of the following wishes and desires as listed above, then the effort of deen must also correspond to that.
And हम इमेज कर सकते हैं कि हमको कितनी मेहनत करनी पड़ेगी उस बात को पूरा करने के लिए, पूरा होने के लिए जो हम चाह रहे हैं.
You can just imagine what type of effort is required if we want to fulfill all of those goals.
जाहिर है कि ये बहुत मेहनत चाहिए.
Obviously, a lot of effort.
तो इसीलिए हमें बहुत मेहनत के लिए अपना माइंड बना लेना चाहिए.
We have to be convinced that we have to be willing to make a lot.
हमारा जमीर कहेगा कि हम कुछ भी कर लें कुछ नहीं होने वाला है.
Our conscience, our inner self will tell us that whatever you do, you're not going to be able to change.
मगर मेरे दोस्तों हमें तो अजीब अजीब बातें बताई गई हैं.
He said no, but we have been told something besides this.
हमें तो ये बात बताई गई कि वाकई तुम कुछ नहीं कर सकते.
Actually, we have been told that you really are not able to achieve anything.
करने वाला तो अल्लाह है.
The one who changes is Almighty. Allah.
तुम अपनी मेहनत कर दो फैसले उधर से आ जाएंगे.
Only one can deliver is Allah. You do the effort and Allah will make the decision.
अगर हम कहें कि हम कर देंगे तो फिर वाकईतन कुछ नहीं कर सकते.
If you think that you can do something then this is wrong. Truly we cannot achieve anything.
हम कहेंगे कि अल्लाह करेगा, लेकिन हम ऐसी भागदौड़ करें जैसे हमारे नबी ने हमें सिखाया अल्लाह पाक फैसले फरमाने वाले
हैं. We say that the result is in the hands of Allah. Allah will make the decision. All we have to do is simply try hard.
और वो जब फैसला करेंगे तो कितने ही मुखालिफ माहौल हो कुछ नहीं होता उससे.
So once Allah's decision comes through then no matter how unconducive the environment may be, the decision of Allah shall prevail.
Dushman ki dushmani kahin tak bhi pahunchi hui ho kuch bhi nahi hota usse.
The animosity of the enemy, however harsh it may be, strong it may be, it has no effect in the command of Almighty.
Musa ki dushmani Firaun ke zehen mein itni thi ki Musa ke khatir 70,000 bachche zuba kar diye usne.
So the animosity and the hatred of Musa was to this extent in the heart of Firaun that 70,000 innocent children were slaughtered because of this animosity.
Lekin Allah ne farmaya ki jab ye Musa god mein jayega na uske tab bataunga.
He said but Allah had a plan that when this Musa alayhisalam will end up in the lap of Firaun also.
Uske god mein pahunchaya farmaya alqaytu alayka mahabbatan minni wa litusna'a ala ayni. Uski aankhon ke zariye se hi Musa ki mohabbat ghusa dunga, dekho kitni dushmani karta hai.
He says Allah subhanahu wa ta'ala challenged and showed us that Allah will allow the love of Musa to get into the heart of Firaun through his own eyes.
और आपको पता है कि दुश्मन की आंख ही असल सबसे बड़ा प्रॉब्लम होती है.
And you know that the eye of the enemy is the actual problem. और
उसी को अल्लाह ने जरिया बनाया मूसा की मोहब्बत के घुस जाने का.
But that same eye became a means of loving Musa.
फिरौन मूसा को मूसा अलैहि सलाम को पालने पे मजबूर हो गया.
The Firaun was forced to take care of the upbringing of Musa.
और मजबूर भी ऐसा मजबूर के कोहराम मच गया पूरे महल के अंदर.
He was in such pressure that everyone is putting pressure on him.
मूसा अलैहि सलाम ने किसी का दूध पीना छोड़ दिया है.
And the people are saying that he stopped drinking the milk.
और उस जमाने में किसी और का दूध कोई सिस्टम नहीं था डब्बों के दूध का.
There was no system of milk in the bottles.
अब ऐसी सूरत में फिरौन को यह लक लगा था कि कहीं ये बच्चा भूख से मर न जाए.
So Pharaoh is worried now. Everyone loves his child, and now what if he ends up dying?
ऐसे वक्त में मूसा अलैहिस्सलाम की बहन आई.
And in that condition, Musa alayhis salam's sister came.
और उसके बाद उसने कहा कि मैं एक ऐसा अहले घर वालों को जानती हूँ कि जो इसके साथ बड़े हमदर्द हैं, उनका दूध ये पी लेगा.
Is that I know a household. If he were to go into that household, they are very loving and kind. He will end up drinking.
هل أدلكم على أهل بيتي يكفلونه لكم وهم له ناصحون.
She said, shall I not tell you of a family around here that will take care of him? They are well wishers.
फिरौन इतना ज्यादा परेशान था कि बच्ची क्या बोल रही है इस पे ध्यान नहीं दिया.
फिरौन वाज सो वर्रीड अबाउट द सेफ्टी ऑफ दिस चाइल्ड ही डिडंट पे मच अटेंशन टू व्हाट
दिस. इसलिए कि इस बच्ची ने तो वही बात कही जिससे फिरौन डर रहा था.
Because this girl said the exact same thing what she was worried about.
क्योंकि वो डर रहा था कि बनी इसराइल का बच्चा तो नहीं है, वो ये डाउट कर रहा था.
Because all along he was worried about a child that's going to be born in Bani Israel.
वो बच्चे बोल रही है कि मैं ऐसे घर वाले बताऊंगी जो हमदर्द है. क्यों है भाई हमदर्द इसके साथ.
And then
उसने अपना राज खोल दिया था.
He says the secret was exposed by this lady. This girl, what did she say? She said, I know a household that is well-wishing.
मगर उसके दिल में ऐसी हैबत आ गई थी कि किसी तरीके से ये बच्चा बच जाए.
So he could have thought, he should have thought that why does this family love this child?
फरमा बस बस.
Why does this family love? He should have, the alarm should have gone off in his mind.
उसने कहा बस ले आओ वो फैमिली को.
But he didn't have time to.
मूसा अलैहिस्सलाम की अम्मी आ गई वापस.
He tells her, go bring your mother.
और अपनी अम्मा के गोद में जाके दूध पी लिया उन्होंने.
He went into his mother's lap.
और आसुदा होके सो गए.
And he went to sleep.
अब फिरौन जो है ना मिन्नत सिमाजत कर रहा है कि तुम्हारा ही दूध पी रहा है या किसी और का नहीं पी रहा, लिहाजा हम तुम्हारे से गुजारिश करते हैं कि तुम यहाँ रह के इसको पिलाओ.
Now Pharaoh is begging this lady, who is the mother of Musa, that we will pay you, please stay here and take care of this child.
अब वो नखरे कर रही है कि नहीं नहीं मेरे मियाँ नाराज हो जाएंगे, मैं नहीं रहती, ये करूंगी वो करूंगी.
Now she's
वो तो एक्टिंग कर रही थी.
She is doing a lot of acting, giving excuses. That I don't want to stay here, I want to go home, my husband's going to miss me, this and that, I'm not going to stay in the palace.
उसने कहा मैं सैलरी दूंगा भाई इसको दूध पिला.
No problem. He said, I'll give you a salary. I'll just give him milk.
बस वो सैलरी ले रही थी, अपने बच्चे को दूध भी पिला रही थी.
She goes back to her own house and in the comfort of her home, being paid by Pharaoh, she is nursing her.
इमाम गजाली ने फरमाया कि जो लोग दीन की खिदमत करके उजरत लेते हैं, जैसे अम्मा हैं, उलमाए किराम हैं, उनकी मिसाल मूसा अलैहिस्सलाम की अम्मा के जैसी है.
इमाम गजाली रहमतुल्लाह अलैह, those who serve the deen and take an allowance for it, their examples can be found in the mother of Musa.
कि वो दीन का काम भी कर रहे हैं, साथ ही साथ ये है कि उनको कफाफ भी होना ही है खाने पीने
के.
वो कोई हराम नहीं है. वो कोई खुलूस के खिलाफ भी नहीं है. वो मूसा अलैहिस्सलाम अपने बच्चे को जो पिला रही थी दूध, तो क्या वो रियाकारी से पिला रही थी क्या?
वाज मूसा अलैहिस्सलाम मदर डूइंग इट आउट ऑफ सिंसियरिटी व्हेन शी वाज गिविंग मिल्क टू हर ओन सन.
फरमा फरदना हु इला उम्मी, हमने मूसा की माँ से कहा था कि मैं वापस करूंगा, हमने वापस करके दिखा दिया मूसा को.
मूसा अल्लाह से दुआ, वी हैव प्रॉमिस्ड यू दैट वी आर गोना सेंड यू बैक टू योर ओन होम एंड लुक विद गॉड.
मेरे दोस्तों, जब हक तआला शानु फैसला करने पर आएंगे तो सारे दुश्मन जो है ना वो आपके अकीदतमंद हो जाएंगे. जितने बदगुमानी करने वाले हैं वो आपके साथ हुस्न ज़न में आ जाएंगे. जो नफरत करने वाले हैं वो मोहब्बत करने पे मजबूर हो जाएंगे. ये सब अल्लाह के हाथ में होता है. वो जिससे चाहे नफा पहुंचवा दे, जिससे चाहे नुकसान पहुंचवा दे. वमा यालमु जुनूद रब्बिका इल्ला हु, वो किसी चीज को भी अपना लश्कर बना ले, तेरे रब के लश्कर को वही जानता है.
Allah has knowledge of his army.
उसने दुश्मना ने इस्लाम को बहुत मर्तबा इस्लाम का मुहाफिज बनाया है.
Many, many times in history, he has made the enemies of the faith, of enemies of the deen into the part of the army of the deen.
है आया यूरिशे तातार के अफसाने से, पासबा मिल गए काबे को सनम खाने से. अफ्तार का जो अफसाना था है आया यूरिशे तातार के, तातार का जो अफसाना बगदाद का है, उससे ये सबक मिलता है कि वही मुसलमान हो गए फिर वही इस्लाम के मुहाफिज बन गए.
Destruction to the Muslim empire are the very same ones who, in a few years later after that, became the protectors of the Muslims.
इसलिए हमारा काम अल्लाह से ताल्लुक करने का है.
Our responsibility is to build our own relationship.
और अल्लाह के लिए जान और माल को कुर्बान करने का है.
Sacrifice our wealth and energy for sake.
हमें किसी से कुछ लेना देना नहीं है.
We are not here to ask anyone.
और ना किसी से मरऊब होना है.
And we're not to get affected by anyone.
हम तो अल्लाह के लिए जीने मरने वाले हैं.
We have come to live and die.
ये जज्बा मेरे अंदर आपके अंदर आना है.
This level, this desire must come into our heart.
ونسكي ومحياي ومماتي لله رب العالمين.
Say that my life and my death, my salah, my hajj,
इसलिए मेरे दोस्तों अगर मेहनत करेंगे तो कुछ बाइद नहीं है कि यहाँ अल्लाह पाक इस्लाम की हवाएं चला दे.
दिस इज नॉट फॉर फेच दैट इफ वी डू द एफर्ट ऑफ दीन अल्लाह सुभानहू व तआला,
बल्कि ये वादे हैं अल्लाह पाक के.
बट रादर दिस इज अ प्रॉमिस ऑफ अल्लाह.
खास तौर पर दीन की मेहनत पर तो स्पेशल ये वादा है.
स्पेशल प्रॉमिस फॉर दोस हू डू द एफर्ट ऑफ दीन.
वउखरा तुहिब्बूनहा नसरुम मिन अल्लाह व फतहुन करीब.
दैट देयर इज अनदर ब्लेसिंग अल्लाह गारंटीज यू, दैट इज द हेल्प ऑफ अल्लाह सुभानहू व तआला.
और नसर मिन अल्लाह व फतहुन करीब क्या है? सूरह नसर इज़ा जा नसरुल्लाह में बयान किया गया है.
व्हाट डज इट मीन हेल्प ऑफ अल्लाह? दिस हैज बीन एक्सप्लेन्ड इन सूरह नसर.
इज़ा जा नसरुल्लाह वल फतह.
अल्लाह सेज व्हेन द हेल्प ऑफ अल्लाह कम्स एंड कंक्वर्स कम्स.
वराइत अन्नास यदखुलूना फी दीनिल्लाह अफवाजा.
व्हाट इज़ द हेल्प ऑफ अल्लाह? वराइत अन्नास कंटिन्यूस दैट यू शल सी पीपल एंटरिंग इनटू द फोल्ड ऑफ इस्लाम एंड मोर्स.
दीन की मेहनत पर यह वादा है कि हिदायत को मैं फैलाऊंगा.
This is the promise with the effort of deen that Allah will open up the doors of guidance, open up the doors of Islam.
Mere dosto, hamari naslon ki hifazat zaruri hai.
It is important, imperative that we do the effort to protect our generation.
Lakhon hamari naslon mein har din baligh hote hain.
These are thousands become mature in our
thousands nahi lakhon
hazaron hundreds of thousands. Hundreds of thousands are become, reaching maturity.
इसलिए कि हर रोज लाखों पैदा होते हैं और गैप नहीं दिया जाता, दूसरे दिन फिर लाखों पैदा होते हैं.
There's no gap that one day children are born, one day.
तो ये जो आज पैदा हुए वो एक दिन बड़े होते हैं ना, बालिग होते हैं.
तो
आज जो लाखों बालिग हुए इनको वेट नहीं करेंगे कि इनकी तरबियत होगी तो उसके बाद दूसरे लाखों बालिग करेंगे. दूसरे दिन फिर उतने हो जाते
हैं.
बालिग का मतलब यह है कि उन पर कुरान और हदीस की जिम्मेदारी आ जाती है. इस्लाम की जिम्मेदारी उन पर आ जाती है. इसलिए मेरे दोस्तों हम सबको ये जहन बनाना है कि हम दीन की मेहनत करेंगे. लाखों की तादाद में लोगों के अंदर इर्तिदाद का सैलाब फैला हुआ है. बेदीनी आम हो रही है. एक तूफान और सैलाब है कि शैतान ने अपने प्यादा और सवार दोनों लश्कर दौड़ा दिए हैं.
शैतान नाउ इज यूजिंग नाइट्स एंड इज यूजिंग फुट सोल्जर्स.
जैसे कुरान पाक में है, اجلب عليهم بخيلك ورجلك وشاركهم في الاموال والاولاد.
As Allah says, gives permission to shaytan to use all the arms that he has got in his arsenal against the human being.
بس اللہ پاک یہ فیصلہ فرمانے کے لیے چاہتے ہیں کہ مسلمان محنت کرے تھوڑی.
Allah only wants from us is to do effort. If we are ready to make effort, Allah will protect us.
جیسے وہ فیصلہ فرمائیں گے میرے دوستو ساری کایا پلٹ جائے گی.
And as soon as he makes the decision after our effort, everything will change.
ہماری نسلوں کی حفاظت کے فیصلے ہو جائیں گے.
Allah will make the decision then of the protection of our generation.
خود ہمارے ایمان کی حفاظت کے فیصلے ہو جائیں گے. اور دوسرے انسانوں کی ہدایت میں آنے کے فیصلے ہو جائیں گے. یہ ہے کہ ہم کو تھوڑا اپنا آرام قربان کرنا ہوگا. سفر کے لیے تیار ہونا پڑے گا. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ جب تم سے سفر کا مطالبہ کیا جائے دین کے لیے تو ضرور سفر کیا کرو.
That whenever you are asked to travel for the sake of Allah, then do travel.
اِذَا اسْتُنْفِرْتُمْ فَانْفِرُوا. جب تم سے نفر کا یعنی خروج کا یعنی سفر کا مطالبہ کیا جائے تو سفر کیا کرو. یہ دین کی ضرورت میں پیش آئے گی.
He said this also sort of mentioned that whenever you are asked to do nufur, whenever you are asked to leave your home and travel, then make sure you do that.
اس لیے اپنی جگہ پر بھی محنت کرنا ہے اور سفر کر کے بھی محنت کرنا ہے.
That's why we have to make effort of deen in our own locality and by traveling also making
it. اور جس کے دل میں جتنی اللہ رسول کی محبت ہے اور دین کی محبت ہے اتنا زیادہ اس کے اندر یہ عزم آئے گا کہ انسانوں میں سے ایک ایک انسان تک جا کر میں اللہ کا پیغام اس تک پہنچا دوں.
Whoever loves Allah and His Rasul and the effort of deen equivalent and subsequently he will be willing to make a sacrifice. That how can the love of Allah and the love of the deen and the love of Rasul come into the hearts of humanity.
یہ جذبہ آ جائے کہ بس میں جب تک جیتے جی ایسا کر دوں کہ سارے انسانوں کے سامنے ایک مرتبہ اللہ کی بڑائی تو سنا دوں.
Is that this desire should come that at least once in front of the entire humanity I should be able to glorify Almighty Allah.
ایک مرتبہ تو اپنے حبیب کا پاکیزہ طریقہ اور ان کی سیرت کو لوگوں کے سامنے رکھ دوں کہ آخر محمد صلی اللہ علیہ وسلم ہیں کون اور وہ کیا طریقہ لے کر آئے.
That at least I get the opportunity to present the beautiful blessed sunnah of the Prophet صلی اللہ علیہ وسلم at least once in front of every humanity.
اور یہ دوستو اللہ نے ہم سب میں یہ صلاحیت رکھی ہے.
And Allah has kept this ability in all of us.
ایسے اچھے جذبات ہم سب کے اندر ہیں.
All of these great intentions we all have.
اور ہم سب کر سکتے ہیں.
All of us can achieve this.
ہمت کی بات ہے, قربانی کے لیے ارادے کی بات ہے, اپنا ذہن بنانے کی بات ہے, نفس و شیطان کی مخالفت کی بات ہے. انسانیت میں دین کی محنت کی ضرورت اور اہمیت سمجھ میں آنے کی بات ہے. کریں گے دوستو انشاءاللہ. اللہ پاک مجھے اور آپ کو سب کو توفیق دے. ہمت کرو اور اللہ پہ نظر کر کے اپنے ارادوں کا اظہار کرو. اللہ تعالیٰ جزاکم اللہ. فرماتے جاؤ ماشاءاللہ.